سورت القیامہ آیت نمبر 16 سے 19 تک چار آیات میں رسول اللہ صلی اللہ علیہ وسلم کو جلد بازی سے اجتناب کی ہدایت کی گئی ہے اور صبر کی تلقین کی گئی ہے۔ حضرت جبریل علیہ السلام جب وحی لے کر آتے تو نبی صلی اللہ علیہ وسلم بھی ان کے ساتھ اجلت سے پڑھتے جاتے کہ کہیں کوئی لفظ بھول نہ جائے۔ اللہ تعالیٰ نے آپ کو فرشتے کے ساتھ ساتھ اس طرح پڑھنے سے منع فرمایا۔ بخاری، مسلم، ترمذی، نسائی، طبرانی، بیہقی اور دوسرے محدثین نے متعدد سندوں سے حضرت عبداللہ بن عباس رضی اللہ عنہ کی یہ روایت نقل کی ہے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم پر قرآن نازل ہوتا تھا تو آپ اس خوف سے کہ کہیں کوئی چیز بھول نہ جائیں جبریل علیہ السلام کے ساتھ ساتھ وحی کے الفاظ دہرانے لگتے تھے۔ اس پر اللہ تعالیٰ نے لا تحرک بہی لسانک سے شروع کر کے چار آیات نازل کیں۔ لا تحرک بہی لسانک، رسول اللہ صلی اللہ علیہ وسلم سے کہا گیا کہ تو نہ حرکت دے، بہی ساتھ اس کے، لسانک اپنی زبان کو۔ اے محمد صلی اللہ علیہ وسلم، وحی کے پڑھنے کے لیے اپنی زبان کو حرکت نہ دیا کرو، لتعجل بہی تاکہ تم جلدی کر لو اس کو۔ کہ جب وحی نازل ہوا کرے تو اس وقت آپ خاموشی کے ساتھ وحی کو سنا کریں، قرآن پر اپنی زبان نہ ہلایا کریں تاکہ آپ اس کو جلدی جلدی لے لیں۔ اِنَّا عَلَيْنَا جَمْعَهُ، بے شک ہم پر ہے جمع کرنا اس کا، وَقُرْآنَا اور پڑھوانا اس کا، اس کو یاد کروا دینا اور پڑھوا دینا ہمارے ذمے ہے۔ فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَا، پس جب پڑھیں اسے، فَإِذَا پس جب قَرَأْنَاهُ ہم اسے پڑھ رہے ہوں، اور ہم سے مراد ہے کہ ہمارا فرشتہ اسے پڑھنے لگا کرے، فَاتَّبِعْ آپ پیروی کیجئے، اپنے ذہن اپنی فکر سے ہمتن گوش ہو کر آپ پیروی کیا کریں قرآن ہو اس کے پڑھنے کی۔ ثم ان علینا بیانا، پھر اس کا مطلب سمجھا دینا بھی ہمارے ہی ذمہ ہے۔ فرمایا کہ قرآن کو یاد کروانا، آپ کی زبان پر جاری کروا دینا، پھر تبلیغ کے وقت اس کو یاد رکھوانا اور لوگوں کے سامنے پڑھوا دینا، یہ سب ہمارے ذمے ہے۔ ثم ان علینا بیانا، پھر اس کا مطلب سمجھا دینا، اس کا بیان جو ہے ہمارے ہی ذمہ ہے۔ تو ان چار آیات میں اللہ رب العزت نے رسول اللہ صلی اللہ علیہ وسلم کو ہدایت کی ہے، مخاطب کیا ہے، اور آپ دیکھیں کہ پچھلی آیات میں ذکر ہو رہا تھا قیامت کا، قیامت کے دن کی جواب دہی کا۔ تو ولو القا معذیرہ، مفسرین کہتے ہیں کہ جب یہ آیت نازل ہوئی، جب یہ سورۃ القیامہ نازل ہوئی، ولو القا معذیرہ یہاں تک جب نازل ہوئی آیت نمبر 1 سے لے کر 15 تک، تو رسول اللہ صلی اللہ علیہ وسلم نے چاہا کہ اسے جلد یاد کر لیں اور زبان ہلانے لگے تاکہ اس کا کوئی حصہ ضائع نہ ہو جائے. تو اللہ تعالیٰ نے یہ آیتیں نازل کر دی آیت نمبر 16 سے 16 سے لے کر 19 تک. پھر اس کے بعد جو ہے دوبارہ قیامت کا جو سلسلہ تھا یا ذکر تھا اس کا آغاز کیا گیا. اب آپ دیکھیے کہ نبوت کے ابتدائی دور میں رسول اللہ صلی اللہ علیہ وسلم کو وحی اخذ کرنے کی عادت اور مشق پوری طرح نہیں ہوئی تھی. جب وحی نازل ہوتی تو آپ کو یہ اندیشہ ہوتا کہ کہیں جبریل علیہ السلام جو کلام الہی آپ کو سنا رہے ہیں وہ آپ کو ٹھیک ٹھیک یاد رہ سکے گا یا نہیں, اس لیے آپ وحی سننے کے ساتھ ساتھ اسے یاد کرنے کی کوشش کرنے لگتے. تو ایسی صورت اس وقت پیش آئی جب جبریل علیہ السلام سورۃ القیامہ کی یہ آیات آپ کو سنا رہے تھے اور آپ کو سلسلہ کلام توڑ کر یہ ہدایت کی گئی کہ آپ وحی کے الفاظ یاد کرنے کی کوشش نہ کریں بلکہ غور سے سنتے رہیں, اسے یاد کروا دینا اور بعد میں ٹھیک ٹھیک آپ سے پڑھوا دینا ہمارے ہی ذمے ہیں. اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کو اطمینان دلایا ہے کہ آپ مطمئن رہیں اس کلام کا ایک لفظ بھی آپ بھولیں گے نہیں اور نہ ہی اس کی ادائیگی میں کوئی غلطی کر سکیں گے. تو آپ دیکھ لیں کہ رسول اللہ صلی اللہ علیہ وسلم طالب علم تھے اور استاد ہیں جبریل علیہ السلام. اور اب یہاں پہ جو ہے آپ کو وحی کا جو علم ہے اس کو اخذ کرنے کی, اس کو سیکھنے کے بارے میں ہدایات دی جا رہی ہیں کہ جب وحی نازل ہو رہی ہو تو آپ جو ہیں وہ خاموشی کے ساتھ توجہ کے ساتھ اسے جو ہیں وہ سنیں تاکہ آپ اسے اچھے طریقے سے سمجھ سکیں, ساتھ ساتھ اس کو پڑھنا اور یہ فکر کرنا کہ کہیں مجھ سے بھول نہ جائے تو یہ آپ کی ذمہ داری نہیں ہے, اللہ تعالیٰ اس میں آپ کی مدد کریں گے. پھر آپ دیکھیے کہ آیت نمبر 20 سے لے کر 25 تک اللہ رب العزت نے قیامت کے منکرین کو ملامت کی ہے. فرمایا کلا بل تحبون العاجلہ وتذرون الآخرہ, ہرگز نہیں اصل بات یہ ہے کہ تم لوگ جلدی حاصل ہونے والی چیز یعنی دنیا سے محبت کرتے ہو. اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ قیامت کو جھٹلانے کی, انکار آخرت کی اصل وجہ جو ہے وہ یہ نہیں ہے کہ تم یہ سمجھو کہ اللہ تعالیٰ جو ہے وہ قیامت کو بھرپا نہیں کر سکتے یا موت کے بعد تمہیں دوبارہ زندہ نہیں کر سکتے, یہ وجہ نہیں ہے. بلکہ اصل وجہ کیا ہے کہ تم لوگ دنیا سے محبت کرتے ہو اور آخرت کو بھول جاتے ہو اور آخرت کو چھوڑ دیتے ہو. اب آپ دیکھیں کہ یہاں پر جو دنیا سے محبت ہے اس کے معنی کیا ہیں کہ تم لوگ دنیا, اس کی لذتیں, اس کی شہوتیں, اس کے پیچھے پڑے ہوئے ہو. اور آپ دیکھیں کہ دنیا نقد ہے اور آخرت ادھار ہے. دنیا کی لذتیں, نعمتیں فوراً حاصل ہوتی ہیں اور آخرت کی جو نعمتیں ہیں وہ نگاہوں سے اوجھل ہیں. اور انسان جو ہے وہ کیا چاہتا ہے, وہ نقد چاہتا ہے, وہ فوری فوری چاہتا ہے. تو اسی لیے یہاں پہ کہا جا رہا ہے کہ تم تو نقد کے پیچھے بھاگتے ہو, تم نقد سے محبت کرتے ہو, تم دنیا سے محبت کرتے ہو اور وہ آخرت جو تمہیں نظر نہیں آتی, وہ آخرت جو نقد نہیں ہے, اس وجہ سے تم اس آخرت کو اگنور کر دیتے ہو. تو قیامت کے دن کے انکار کی اصل وجہ کیا ہے, اور وہ ہے حب عاجلہ, اجلت سے, اجلت کی محبت, اپنے عمل کا فوری نتیجہ چاہنا. اور آخرت میں عمل کا نتیجہ جو ہے وہ دیر سے نکلے گا, اس لیے انسان جو ہے وہ آخرت کو اگنور کرتا ہے, نظر انداز کرتا ہے اور انسان دنیا کی طرف دوڑتا ہے. پھر فرمایا وجوہ یومئذ نادرہ الی ربہا ناظرہ، اس روز کچھ چہرے تر و تازہ ہوں گے، اپنے رب کی طرف دیکھ رہے ہوں گے۔ اب آپ دیکھیے کہ یہاں پہ ذکر کیا جا رہا ہے ان لوگوں کا جن کا ضمیر زندہ ہے، ذکر کیا جا رہا ہے ان لوگوں کا جو ایمان لاتے ہیں اور عمل صالح کرتے ہیں۔ تو ایمان کے نور سے، عمل صالح کے نور سے ان کے چہرے خوشی سے دمک رہے ہوں گے۔ کیوں؟ اس لیے کہ انہوں نے دنیا کے پیچھے آخرت کو نظر انداز نہیں کیا تھا، انہوں نے دنیا میں آخرت کو یاد رکھا اور آخرت پر ایمان لا کر دنیا کے ناجائز فائدے انہوں نے چھوڑے، اس کے نقصان برداشت کیے تھے۔ تو اس لیے اس دن کچھ چہرے تر و تازہ ہو گئے۔ نادرہ، نادرہ جو لفظ ہے، نون دواد را، اس کا مادہ ہے تر و تازہ، بارونق، اس کے لیے استعمال کیا جاتا ہے۔ الی ربہا ناظرہ، اپنے رب کی طرف دیکھ رہے ہوں گے۔ اب آپ دیکھیں کہ بخاری کی روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا انکم سترون ربکم عیانا، تم اپنے رب کو علانیہ دیکھو گے۔ کب؟ آخرت میں اللہ کے جنتی بندے جو ہیں انہیں اپنے رب کا دیدار نصیب ہوگا۔ مسلم کی روایت ہے اور ترمذی کی حضرت صہیب رضی اللہ عنہ سے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا جب جنتی لوگ جنت میں داخل ہو جائیں گے تو اللہ تعالیٰ ان سے پوچھے گا کیا تم چاہتے ہو کہ میں تمہیں مزید کچھ دوں؟ وہ عرض کریں گے کیا آپ نے ہمارے چہرے روشن نہیں کر دیے؟ کیا آپ نے ہمیں جنت میں داخل نہیں کر دیا اور جہنم سے بچا نہیں لیا؟ اس پر اللہ تعالیٰ پردہ ہٹا دے گا اور ان لوگوں کو جو کچھ انعامات ملے تھے ان میں سے کوئی بھی انعام انہیں اس سے زیادہ محبوب نہ ہوگا کہ وہ اپنے رب کی دید سے مشرف ہو، اور یہی وہ مزید انعام ہے جس کے متعلق قرآن میں کہا گیا ہے للذین احسن الحسنی وزیادہ، جن لوگوں نے نیک عمل کیا ان کے لیے اچھا ہے اور اس پر مزید بھی۔ سورۃ یونس آیت 26، اور اس کے معنی کیا ہیں؟ کہ جنت کی نعمتیں دینے کے بعد انہیں اللہ کا دیدار نصیب ہوگا اور اس طرح جنت کی نعمتوں کی تکمیل ہو جائے گی۔ اللہم اجعلنا منہم، یا اللہ ان خوش قسمت لوگوں میں آپ ہمیں بھی شامل کر لیجئے۔ بخاری مسلم میں ابو سعید خدری رضی اللہ عنہ اور ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، لوگوں نے پوچھا یا رسول اللہ کیا ہم قیامت کے دن اپنے رب کو دیکھیں گے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کیا تمہیں سورج اور چاند کو دیکھنے میں کوئی دقت ہوتی ہے جبکہ بیچ میں بادل بھی نہ ہو؟ لوگوں نے عرض کیا نہیں۔ آپ نے فرمایا اسی طرح تم اپنے رب کو دیکھو گے۔ آپ دیکھیں کہ اس مضمون سے ملتی جلتی کئی روایات جو ہیں وہ ملتی ہیں، تھوڑے سے لفظی اختلافات کے ساتھ۔ اسی طرح جو ہے وہ عبداللہ بن عمر رضی اللہ عنہ کی ایک روایت ہے کہ جس کا مضمون ہے اہل جنت میں کم سے کم درجے کا جو آدمی ہوگا وہ اپنی سلطنت کی وسعت 2000 سال کی مسافت تک دیکھے گا، اور ان میں سب سے زیادہ فضیلت رکھنے والے لوگ ہر روز 2 مرتبہ اپنے رب کو دیکھیں گے۔ پھر رسول اللہ صلی اللہ علیہ وسلم نے یہی آیت پڑھی وجوہ یومئذ نادرہ الی ربہا ناظرہ، کہ اس دن کچھ چہرے تر و تازہ ہوں گے، اپنے رب کی طرف دیکھ رہے ہوں گے۔ اب آپ دیکھیں کہ یہ تو تھا متقی لوگوں کا انجام، یہ تو تھا نفس مطمئنہ کا انجام، ان لوگوں کا جو رب کے سامنے کھڑے ہونے سے ڈرتے رہے، جنہوں نے آخرت کا اور قیامت کا انکار نہیں کیا تھا۔ जिन्होंने अपने पीछे भी सदका जारिया छोड़ा और आगे भी हुस्ने आमाल जो हैं वो भेजे। अब दूसरा जो है, दूसरा जो ग्रुप है जो असाबु शिमाल है, जो अल्लाह के नाफरमान हैं, उनका अंजाम वजूह हुई यौमिरा, और कुछ चेहरे उस दिन उदास होंगे, बिगड़े हुए होंगे। बासिरा, बा सीन रा, इसके मानी होते हैं बदरौनक, उदास। परेशान, बेरौनक, और कुछ चेहरे उस दिन उदास होंगे। अब आप देखें कि बासिरा लफ्ज जो है इसका रूट है बा सीन रा। तो चेहरों के उदास होने और बिगड़ने के क्या मानी है, इससे क्या मुराद है? मुफस्सरीन कहते हैं कि उस दिन कुछ चेहरों पर बदहवासी छाई हुई होगी। ये वो लोग होंगे जो कि दुनिया में कुफ्र करने वाले थे। उन्हें पता होगा कि अब कमर तोड़ देने वाली मुसीबत से साबका पेश आने वाला है। दुनिया में उन्होंने अल्लाह को, आखिरत को, कयामत को नज़रअंदाज किया था और अब जो है अब उससे उन्हें साबका पेश आने वाला है। तो इसलिए आज वो लोग जो हैं वो उदास होंगे, आज वो लोग जो हैं गम में होंगे, गम से, परेशानी से उनके चेहरों पर जो है वो स्याही छाई हुई होगी, चेहरों पर बेरौनकी होगी, चेहरे मुतगैर हो जाएंगे, और ये होंगे काफिरों के चेहरे, ये होंगे अल्लाह के नाफरमानों के चेहरे। ऐ अल्लाह, आप हमें इन लोगों में शामिल न कीजिएगा। तो उनके चेहरे बासी क्यों होंगे, क्यों उदास होंगे? तज़ुन्नु अन युफ़अल बिहा फ़ाक़िरा, वो समझ रहे होंगे कि उनके साथ कमर तोड़ बर्ताव होने वाला है। तज़ुन्नु, वो गुमान कर रहे होंगे, अन युफ़अला, कि किया जाएगा उनसे, बिहा उनसे, फ़ाक़िरा, फ़ाक़ाफ़रा, ये रीढ़ की हड्डी के मनके को कहा जाता है। तो अगर रीढ़ की हड्डी का मनका टूट जाता है तो फिर उससे क्या होता है कि आप देखें कि रीढ़ की हड्डी जो है इंसान के जिस्म में एक नुमाया मकाम रखती है। रीढ़ की हड्डी से पूरा जो इंसान का बॉडी है, स्ट्रक्चर है, वो खड़ा रहता है ना। अगर रीढ़ की हड्डी जो है वो टूट जाए तो इसका मतलब है कि पूरा इंसान का जो पोस्चर है या स्ट्रक्चर है वो मुतासिर हो जाता है। तो फ़ाक़िरा ऐसी मुसीबत को कहते हैं जो रीढ़ की हड्डियों को तोड़ देने वाली हो। फरमाया कि वो समझ रहे होंगे कि आज उनसे कमर तोड़ बर्ताव होने वाला है। कल्ला इज़ा बलगति तराकिया वकील मन रौक वज़न अन्नहु अल-फिराक वल्तफ्फति अस्साक बिस्साक इला रब्बिका यौमा इज़्निल मसाक। कल्ला, हरगिज नहीं, इज़ा, जब, बलागत, जब पहुंच जाए, अत्तराकिया, हंसली तक, जब जान हलक तक पहुंच जाए। यहां पे तराकिया लफ्ज जो है ये अहम है, इसका रूट है राकाफिया, ये हंसली गर्दन की हड्डियों को कहते हैं, हंसली की हड्डी, जैसे ये हलक है ना, हलक की ये जो उभरी हुई हड्डी है और ये गर्दन की जो हड्डी है, इससे मुराद है कि जब जान हंसली तक, हलक तक पहुंच जाएगी। वकीला, और कहा जाएगा, मन रॉक, कौन है झाड़ फूंक करने वाला? रॉक जो है इसका भी यही रूट है, रा, काफ, या, रा काफ या। अब आप देखें कि आपने सूरत अल-फातिहा का एक नाम पढ़ा था कि सूरत फातिहा को जो है वो रुकिया भी कहा जाता है, जिसके मानी झाड़ फूंक के हैं, तावीज गंडे वगैरह से झाड़ फूंक के हैं, क्योंकि सूरत अल-फातिहा पढ़कर जब दम किया जाता है तो जो जादू टूना वगैरह है इसे अल्लाह ताला शिफा देते हैं। जब आपने सूरत अल-फातिहा को पढ़ा था तो आपने इसके बहुत से नाम पढ़े थे और एक इसका नाम रुकैया भी है और उसका नाम शिफा भी है। और बहरहाल जब उसका नाम जो है रुकिया रुकिया पढ़ा जाता है तो इसके मानी होते हैं कि झाड़ फूंक करने वाली। अल्लाह रब्बुल इज्जत फरमाते हैं, और आप देखेंगे राकाफ या जो है जैसे इसी से तरक्की भी है। तरक्की का मतलब क्या होता है? ऊपर चढ़ना, किसी को तरक्की होना। तो जब जान जो है वो रूह इंसान की पाँव से निकलना शुरू होती है, पाँव के उंगलियों से, अंगूठों से, जो पाँव की उंगलियां उनसे निकलना शुरू होती है और रूह निकलती हुई हलक तक आती है, तो जब जान हलक तक पहुंच जाएगी और कहा जाएगा कि कोई है झाड़ फूंक करने वाला, तो अल्लाह ताला कह रहे हैं कि मरीज के तीमारदार जो हैं जब हर तरफ से मायूस हो जाएंगे तो कहेंगे अरे किसी झाड़ फूंक करने वाले ही को तलाश करो कि इसकी जान बच जाए। तो एक मानी तो इसके ये किए जाते हैं। दूसरे मानी है कि उस वक्त फरिश्ते कहेंगे कि इस रूह को किसे लेकर जाना है, अजाब के फरिश्तों को या रहमत के फरिश्तों को। तो जो बद इंसान है रहमत के फरिश्ते तो उसके करीब भी नहीं फटकेंगे और अजाब के फरिश्ते उसे गिरफ्तार कर लेंगे। वकील अमन रौक, और कहा जाएगा कि है कोई झाड़ फूंक करने वाला। वज़न्ना अन्नहुल फिराक, और आदमी समझ लेगा कि ये दुनिया से जुदाई का वक्त है। वल्तफ़ति साक़ु बिस्साक़, और पिंडली से पिंडली जुड़ जाएगी। अब आप देखें कि वल्तफ़त, वल्तफ़त जो है इसका रूट है लाम फा फा, लाम फा फा, और इसके मानी है एक चीज को दूसरी चीज के साथ मिला देना और मुदगम कर देना। इसी से लिफाफा भी होता है कि जब कागज ऊपर तले रखकर उनको जोड़ा जाता है, मिलाया जाता है, आपस में मुदगम किया जाता है तो एक लिफाफा बन जाता है। इसी से इल्तफात भी है। इल्तफात का मतलब क्या है कि मेरी तरफ तवज्जो करें, है ना। तो वल्तफत इस्साक बिस्साक, तो एक पिंडली दूसरी पिंडली के अंदर मुदगम होगी, उसके साथ जुड़ेगी। मुफस्सरीन कहते हैं ये साक जो लफ्ज है इसके मानी है यहाँ पे, ये एक मुहावरा है, मरने के वक्त जब टांगे सूख कर एक दूसरे से जुड़ जाएंगी। और बास कहते हैं कि इसके मानी है शिद्दत और सख्ती और मुसीबत के, जब दो मुसीबतें एक साथ जमा हो जाएं, तो उस वक्त अहले अरब ये मुहावरा बोला करते थे कि वल्तफत इस्साक बिस्साक, वल्तफत मुदगम हो गई, जुड़ गई, मिल गई एक पिंडली पर दूसरी पिंडली। तो यहाँ पे जो दो मुसीबतें जमा हो रही हैं वो कौन सी मुसीबतें हैं? एक तो दुनिया से जुदाई पर बेबसी है, और दूसरा जो है आखिरत में एक मुजरिम की हैसियत से गिरफ्तार होने की मुसीबत। जो काफिर मुनाफिक नाफरमानों पर जो है वो आएगी। तो यहाँ पे अल्लाह रब्बुल इज्जत ने इंसान की बेबसी का जिक्र किया है कि ऐ दुनिया से मोहब्बत करने वालों, ऐ अपनी मौत को भूल जाने वालों, ऐ अल्लाह के हुजूर जवाबदेही जो है और खड़ा होना है उस दिन को फरामोश कर जाने वालों, ज़रा सोचो तो सही کہ تمہیں آخر ایک دن اللہ کی طرف سفر کرنا ہوگا. تمہاری جولانیاں، تمہاری جوانیاں، تمہاری رانائیاں، تمہاری نعمتیں، جو دنیا میں عیش و عشرت تمہیں حاصل ہے وہ سب ختم ہو جائے گا، اور بے بسی کا حال یہ ہوگا کہ پنڈلی سے پنڈلی لپٹی ہوئی ہوگی. بے بسی کا حال یہ ہوگا کہ اس وقت انسان جو ہے وہ مصیبت میں جو ہے وہ اپنی ایک پنڈلی کو دوسری پنڈلی پر جو ہے وہ مار رہا ہوگا، یعنی پے در پے تکلیفیں. الی ربک یومئذ المساق، وہ دن ہوگا تیرے رب کی طرف روانگی کا. تو یہ ساق، الساق، بالساق، المساق، ان سب کا ایک ہی روٹ ہے، سین و قاف. اور سین و قاف سوق بازار کو بھی کہتے ہیں، اور پنڈلیوں سے انسان جو ہے وہ کشاں کشاں باغ کی طرف روانہ ہوتا ہے، تو اس لیے پنڈلی کو بھی ساق کہا جاتا ہے. اسی طرح درخت کا جو تنا ہے اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. تو یہاں پر آپ دیکھیں کہ ان آیات میں ملتے جلتے الفاظ کتنے ہیں. ایک یہاں پہ تراقی، راق، یہ آپس سے ملتے ہیں، اور آپ کو پتہ چل ہی گیا کہ تراقی جو ہے ترقوت ان کی جمع ہے، گردن کے قریب سینے اور کندھے کے درمیان کی جو ہڈی ہے اسے یہ کہتے ہیں. اور جب موت کا جو ہے وہ آہنی پنجہ انسان کو گرفت میں لے لے گا تو یہاں پہ اللہ تعالیٰ نے انسان کی جو بے بسی ہے اس کا ذکر کیا ہے. آپ دیکھیں کہ ان تمام آیات میں ایک ہی بات ہمارے سامنے آتی ہے، اور وہ یہ ہے کہ انسان جو آخرت سے غفلت میں رہتا ہے، انسان جو دنیا سے محبت کرتا ہے اور بھول جاتا ہے کہ موت کے وقت میرے سے کیا مرحلہ جو ہے میرے ساتھ پیش آنے والا ہے، تو اللہ تعالیٰ اسے یاد دلا رہے ہیں کہ انسان سوچ تو صحیح کہ تیری جب موت آئے گی تو اس وقت تجھ پر کیا گزرے گی. تو یہاں پہ بھی جو ہے بتایا جا رہا ہے کہ بڑے سے بڑا ڈاکٹر، بڑے سے بڑا امیر اور بڑے سے بڑا انسان جو ہے وہ جب موت آئے گی تو اس وقت جو ہے وہ موت کو جو ہے وہ اپنے سے ہٹا نہیں سکتا، موت کو اپنے سے دور نہیں کر سکتا. تو کیا کرنا چاہیے؟ موت سے پہلے آخرت کی تیاری کرنی چاہیے. حضرت امام مالک رحمت اللہ علیہ اپنے آخری وقت میں زار و قطار رو رہے تھے اور کہہ رہے تھے میں نہ روؤں گا تو آخر اور کون روئے گا، کاش مجھے میرے ہر فتوے کے بدلے کوڑے مارے جاتے، کاش میں نے اپنی رائے سے ایک بھی فتویٰ نہ بتایا ہوتا اور مجھ سے پہلے جو فتوے دیے گئے انہی پر اکتفا کر لیتا. آپ دیکھیں کہ اللہ کے ہاں جو پکڑ کا احساس ہوگا اس پر وہ رو رہے ہیں کہ اب کیا بنے گی. امام غزالی رحمت اللہ علیہ نے اپنی موت کے وقت اچانک کہا میرا کفن لے آؤ. تمام لوگ بہت حیران ہوئے، لیکن مجبوراً جو انہوں نے کہا تھا اس کی تعمیل کی. آپ نے کفن لے کر اپنی آنکھوں سے لگایا اور کہا اللہ کا حکم سر آنکھوں پر. یہ کہہ کر بستر پر لیٹ گئے، اور کچھ دیر بعد دیکھا گیا تو ان کی روح جو تھی وہ پرواز کر چکی تھی. حضرت عمر بن عاص نے فرمایا جب ان کی موت کا وقت تھا، آخری وقت، انہوں نے کہا میں پگھل رہا ہوں، ٹوٹتا زیادہ جڑتا کم ہوں، مجھے یوں محسوس ہو رہا ہے جیسے میں آسمان اور زمین کے درمیان لٹکا ہوا ہوں، معلق ہوں، نہ اوپر چڑھ سکتا ہوں اور نہ نیچے اتر سکتا ہوں. ان کے بیٹے نے پوچھا اس وقت آپ کیا محسوس کر رہے ہیں؟ کہنے لگے یوں محسوس ہو رہا ہے جیسے میرے سر پر پہاڑ آن گرا ہو، جیسے پیٹ میں کھجور کے کانٹے چبھ رہے ہوں، جیسے سوئی کے ناکے سے گزر رہا ہوں. تو آپ دیکھ لیں پیاری بہنوں، کہ یہ جو موت کا وقت ہے, کل نفس ذائقۃ الموت, ہر نفس کو موت کا مزہ چکھنا ہے. موت ایک ایسی اٹل حقیقت ہے کہ کوئی اس سے فرار نہیں حاصل کر سکتا, کوئی اس سے بھاگ نہیں سکتا. تو سکرات کی اذیت, قبر کا عذاب اور یہ دنیا کا جو چند روزہ عیش و عشرت ہے, تو اس میں ہمیں پھر کیا کرنا چاہیے؟ اپنے فرائض کو بھولنا نہیں چاہیے, اپنی موت کو یاد رکھنا چاہیے, دنیا میں رہتے ہوئے اپنے اعمال کا تجزیہ کرنا چاہیے, اور ہر گزرنے والے لمحے میں ہمیں محتاط ہونا چاہیے تاکہ جب ہم دنیا سے رخصت ہوں تو اس حال میں رخصت ہوں کہ ہمارا رب ہم سے خوش ہو اور ہم اپنے انجام سے جو ہے وہ مطمئن ہوں, اپنے انجام سے ہم خوش ہوں. آیت نمبر 31 سے لے کر 35 تک کافروں کا ایک اور کردار نام لیے بغیر بیان کیا گیا ہے. اس کے بارے میں رائے ہے کہ یہ شخص ابو جہل تھا. فلا صدق ولا صلى ولكن كذب وتولى ثم ذهب الى اهله يتمطى اولى لك فاولى ثم اولى لك فاولى. پہلی بات, مگر اس نے تصدیق نہ کی, مگر اس نے سچ نہ جانا. نمبر دو, ولا صلى اور نہ ہی نماز پڑھی. تو کس کی تصدیق نہیں کی؟ رسول کی, قرآن کی, اللہ کی, قیامت کے دن کی, کوئی تصدیق نہیں کی, کوئی ایمان نہیں لایا. نمبر دو, ولا صلى اور نہ ہی اس نے نماز پڑھی, اور معنی کیا ہے کہ اللہ کی اس نے عبادت ہی نہیں کی. نمبر تین, ولکن کذبا, بلکہ اس نے جھٹلایا. تو اس نے کس کو جھٹلایا؟ اللہ کے رسول کو, اللہ کی کتاب کو, قیامت کے دن کو. تو اس نے ان سب کو جو ہے وہ جھٹلایا. نمبر چار, وتولا اور پلٹ گیا, اور اس نے منہ موڑا. تو یہاں پہ جو جھٹلانا ہے اور منہ موڑنا ہے, تو معنی یہ ہے منہ موڑنے کے کہ اللہ تعالیٰ کے جو احکامات تھے اس نے ان کا انکار کیا. ثم ذهب الى اهله يتمطى, پھر یہ اپنے گھر والوں کی طرف چل دیا. يتمطى, يتمطى جو ہے یہ اہم لفظ ہے, اس کا روٹ ہے میم طا و, اس کے معنی ہے چلنے میں اکڑنا, اترانا, غرور سے اکڑتا ہوا, ناز سے مٹکتا ہوا وہ چل پڑا. تو اللہ کے رسول سے قرآن سننے کے بعد بجائے اس کے کہ وہ اثر قبول کرتا, وہ غرور سے اکڑتا ہوا چل پڑا. کہاں پہ؟ الی اہلہ, اپنے گھر والوں کی طرف. اب آپ دیکھیں کہ ذہبہ کافی تھا کہ وہ چلا گیا اپنے گھر والوں کی طرف, نہیں بلکہ یتمطا, اس کی کیفیت بتائی گئی ہے کہ جب وہ اپنے گھر والوں کی طرف جا رہا تھا تو اس کا حال کیا تھا, غرور سے اکڑتا ہوا. اس وقت وہ اپنے آپ کو جو ہے وہ بڑا سمجھ رہا تھا. وہ کہتا تھا اس وادی میں میری عزت سب سے زیادہ ہے, میری محفل سب سے بڑی ہے. اور ولید بن مغیرہ کے بعد یہی ابو جہل قریشیوں کا بڑا سردار اور سپہ سالار مقرر ہوا تھا. پھر آپ دیکھیں, اولا لکا فاولا ثم اولا لکا فاولا. اولا فرمایا بس افسوس، لکا تجھ پر، فاولا بس افسوس تجھ پر. اب دیکھیں کہ اولا جو ہے اس کا روٹ ہے وو یا لام، ویل سے ہے. ویل کا لفظ تباہی کے لیے استعمال ہوتا ہے، تو چونکہ اس کے اندر متو کی کیفیت پائی جاتی تھی، یتمتا میم توا وا متو اترانا. بعض کہتے ہیں کہ اس کا روٹ میم توا یا بھی ہے، یعنی میم تا میم توا وو یا پھر میم توا یا. پیٹ کو بڑھانا، لمبا کرنا، جیسے انسان انگڑائی لیتے وقت نہیں کرتا اور کنائے کے طور پر اکڑ کر چلنے کے بھی معنی دیتا ہے. تو جس طرح سے اس نے انکار کیا اور وہ اکڑ رہا تھا، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تباہی ہے تیرے لیے پس تباہی، یہ روش تیرے ہی لیے تجھے زیب دیتی ہے. ثم اولا لکا فاولا، ہاں یہ روش تیرے ہی لیے جو ہے وہ تجھے زیب دیتی ہے. اور تجھی کو زیب دیتی ہے. تو آپ دیکھیں کہ بار بار یہ بات کہی جا رہی ہے، اور یہ کلمہ ہے وعید کا، ڈرانے کا. مفسرین کہتے ہیں ایسے ہی ہے جیسے اولا کلّہ ما تکرہ اللہ، تجھے اللہ ایسی چیز سے دوچار کرے جسے تو ناپسند کرتا ہے، افسوس ہے تجھ پر، وائے خرابی ہے تجھ پر. اور آپ دیکھیں ایک دو تین کتنی دفعہ اللہ تعالیٰ نے یہ بات کہی ہے، کہ آپ گنے ذرا، اولا پھر دوبارہ فاولا پھر اولا پھر فاولا. تو یہ جو ہے اس بات کی شدت کو ظاہر کیا جا رہا ہے کہ ہلاکت ہے، خرابی ہے، تباہی ہے، بدبختی ہے، اللہ کی ناراضگی کا بھرپور اظہار یہاں پہ کیا گیا ہے. پھر آپ دیکھیے کہ اس کے بعد جو ہیں سورۃ القیامہ کی آخری آیات ہیں، آیت نمبر 36 سے لے کر 40 تک. یہاں پہ اللہ تعالیٰ نے بتایا ہے کہ انسان دنیا میں جو ہے وہ شترے بے مہار نہیں ہے. انسان دنیا میں اللہ تعالیٰ نے اس لیے اس کو پیدا نہیں کیا کہ وہ جو چاہے کرے، بلکہ وہ اللہ کے ہاں جواب دہ ہے. اب سورت جو ہے وہ ختم ہو رہی ہے، اور پھر دوبارہ جو ہے وہ کہا جا رہا ہے کہ زندگی بعد موت ضروری بھی ہے اور ممکن بھی. ایحسب الانسان ان یترک سدا الم یکو نطفۃ من منی یمنا. ایحسب الانسان، کیا انسان نے یہ سمجھ رکھا ہے، ان یترک سدا، کہ وہ یوں ہی محمل چھوڑ دیا جائے گا. سدا جو ہے عربی زبان میں اس کے معنی ہیں سین دال واو کے، سین دال واو اس کا روٹ ہے، اور اس کے معنی ہیں کوئی جو یوں ہی پھر رہا ہو. ابلون سدن، اس اونٹ کو کہتے ہیں جو جدھر چاہے چرتا پھرے، کوئی اس کی نگرانی کرنے والا نہ ہو، جو یوں ہی چھوٹا پھر رہا ہو. کیونکہ اونٹ کو جب رسی سے باندھا نہیں ہوتا، تو وہ جس کھیت میں چاہتا ہے جاتا ہے، چرتا ہے چکتا ہے، اسے کوئی پرواہ نہیں ہوتی، کوئی اس کو پوچھنے والا نہیں ہوتا. تو یہاں پہ اللہ رب العزت نے بڑا زبردست سوال پوچھا ہے، کیا انسان، کیا تو سمجھتا ہے کہ وہ یوں ہی مہمل چھوڑ دیا جائے گا. این یترا کا سدا، تو یترا کا سدا اس کے معنی ہے کہ اسے بیکار چھوڑ دیا جائے گا، نہ کسی چیز کا حکم دیا جائے گا، نہ کسی چیز سے منع کیا جائے گا، نہ اس کا محاسبہ ہوگا، اس کی قبر کو ہمیشہ کے لیے چھوڑ دیا جائے، اس کو دوبارہ زندہ نہ کیا جائے. انسان تم نے کیا سمجھ رکھا ہے. الم یکو نطفۃ من منی یمنا، अलम क्या ना था वो, यकु वो था नुत्फतन एक बूंद, मिन से मनी मनी, तो क्या वो मनी से एक बूंद न था, युमना टपकाया हुआ। अब यहाँ पे अल्लाह रब्बुल इज्जत ने एक और अहम हकीकत की तरफ इशारा किया है कि वो एक हकीर पानी का नुतफा न था जो रहम मादिर में टपकाया जाता है। और आप देख लीजिए कि इंसान इब्तदान अपनी माँ की पेट में एक बूंद की मानिंद दाखिल होता है, इंसान अपनी माँ के पेट में एक बूंद की तरह दाखिल होता है, फिर वो बढ़कर अलका की मानिंद बन जाता है, जोंक, फिर मजीद तरक्की होती है तो इसके अजा और नकूश बनते हैं, फिर वो मर्द या औरत बनकर बाहर निकलता है। तो ये जो हैरत अंगेज तब्दीलियां माँ के पेट में होती हैं, तो ये कुदरत का निज़ाम है जो कि उसको वजूद में लाता है। और आप देखें कि दुनिया में एक के बाद एक, एक के बाद एक, हर लम्हे दुनिया में हजारों लाखों लोग जो हैं वो पैदा होते हैं, और पैदाइश में कोई रुकावट नहीं है, कोई मुश्किल नहीं है। तो अल्लाह ताला कहते हैं कि क्या वो एक हकीर पानी का नुतफा न था जो रहम मादिर में टपकाया जाता है। और ये जो मनी और यमुना, इसका रूट भी मीम नून या है। सुम्मा काना अलाकतन, फिर वो हो गया जमा हुआ खून। फखलका, फिर पस इसने बनाया। फसवा, फिर अज़ा को दुरुस्त किया, फिर अल्लाह ने इसका जिस्म बनाया और इसके अज़ा दुरुस्त कर दिए। फजाला मिनहु ज़ौजैनी, पस फिर अल्लाह ने बनाए इससे ज़ौजैनी दो किस्में, अज़्ज़करा वल उनसा, मर्द और औरत की। तो अल्लाह ताला ने फिर इसे मर्द और औरत की दो किस्में बनाई कि मर्द और मर्द या औरत बनकर फिर माँ के पेट से बच्चा जो है वो पैदा होता है। वो रब जो एक हकीर से नुतफे को जो है वो जीता जागता इंसान बनाने पर कुदरत रखता है, क्या उसके लिए ये मुमकिन नहीं है कि वो इंसान को मरने के बाद जो है, क्या उसके लिए ये मुमकिन नहीं है कि वो इंसान को मरने के बाद जो है वो दोबारा जिंदा कर दे। अलैसा ज़ालिका बिक़ादिरिन अला अन युहयियल मौता, अलैसा क्या नहीं है ज़ालिका वो बिक़ादिरिन क़ादिर अला इस पर, अन ये के युहयी कि वो जिंदा कर दे, अल मौता मुर्दों को। तो यहां पे भी अल्लाह ताला ने जिंदगी बाद मौत पर जो है वो दलील दी है। और आप देखें कि ये थी सूरत अल क़यामा, और सूरत अल क़यामा से हमारे लिए अमल के उसूल क्या सामने आते हैं। इसमें सबसे पहली बात जो हमारे सामने आती है वो ये कि क़यामत के दिन पर ईमान लाया जाए, आखिरत के दिन पर ईमान लाया जाए। और ईमान लाने के मानी क्या हैं कि उसकी तैयारी की जाए। फिर दूसरी बात हमें ये पता चलती है कि इंसान आखिरत की तैयारी क्यों नहीं करता। इंसान इस बात से डरता क्यों नहीं कि उसे अल्लाह के सामने जाकर ठहरना होगा और अपने किए हुए अमाल का जवाब देना होगा। तो इसकी असल वजह यह है कि इंसान दुनिया से मोहब्बत करता है और आखिरत को छोड़ देता है। आपने जो है वो ये पढ़ा आयत नंबर 20 और 21 में, कल्ला बल तुहिब्बून अल आजिला वतज़रून अल आखिरा, और असल बात यह है कि तुम जल्दी हासिल होने वाली चीज दुनिया से मोहब्बत करते हो और आखिरत को छोड़ देते हो। इंसान नकद चाहता है, मसलन किसी से कोई नेकी की है तो फौरन चाहते हैं कि हमारी तारीफ की जाए, हमारा अखबार में तस्वीर आ जाए, लोग बताएं कि हम बहुत सखी हैं, हमने फलां की मदद की है, हम बहुत जो है वो ये इस तरह काम करते हैं, या फिर हम कहते हैं कि हमें इसका मुआवजा क्या मिलेगा। तो नेकियों का बदला फौरी उजलत के साथ नकद हम चाहते हैं। आप देखें घर के अंदर ही आप मिसाल ले लें, आप घर में सुबह से लेके शाम तक काम करती हैं, खाना पकाती हैं, घर की सफाई करती हैं, आपने बेडशीट चेंज की हैं, खाना टेबल पे लगाया है, शौहर घर आए हैं, और बच्चे घर आए हैं, और आपको ये भी पता है कि अगर आप तैयार होती हैं तो शौहर के लिए तैयार होना इबादत है, और शौहर जो हैं वो पास से गुजर जाते हैं, और आपकी जो तैयारी है उस पे कोई रिस्पांस नहीं देते, आपका मूड ऑफ हो जाता है। आप सोचती हैं कि मैं तैयार हुई थी, देखें एक जुमला भी नहीं बोला कि बेगम तुम बहुत प्यारी लग रही हो, बहुत अच्छी लग रही हो। अच्छा, अब वो कमरे में गए, आपने बेडशीट चेंज की हुई है, सफाई की हुई है, कोई रिस्पॉन्स नहीं है। आप कहती हैं इस मर्द को तो कुछ पता ही नहीं चलता, मैं सुबह से लेके शाम तक मर गई खप गई, लेकिन एक जुमला नहीं है कि कोई तारीफ़ ही कर दी जाए कि वाह भाई वाह, गज़ब की, आज तो ज़बरदस्त है, सफाई हुई है, आपने खाना पकाया हुआ है बड़ी मेहनत से, और अब आप वो खाना खा रहे हैं, आप उनके चेहरे की तरफ देखती हैं, कोई जुमला नहीं, कोई जो है वो शाबाश नहीं कि हाँ भाई क्या अच्छा खाना है, कितना अच्छा टेस्ट है। तो आप जूता पटकते हुए कभी दाएं कभी बाएं, हत्ता कि आप मजबूर होकर बेचैन होकर पूछती हैं कि कैसा खाना पका है, और जो है वो फिर आप कहती हैं कि किसी को भी मेरे जो है वो मेहनत का, कुर्बानी का, किसी को कोई एहसास ही नहीं है ना, ना बच्चों को, ना शौहर को, ना किसी को, आप उदास हो जाती हैं। तो आप क्यों उदास हो जाती हैं, मैं क्यों उदास हो जाती हूँ? क्या हम भूल जाते हैं कि मेरा अल्लाह है जो मेरी नेकियों का और मेरी कुर्बानियों का और मेरी मेहनतों का, और मैं जो कुछ करती हूँ मेरा अल्लाह समी है, बसीर है, मुझे देख रहा है, वो मुझे इसका अजर देगा ना। और याद रखें कि दुनिया जो है वो नेकियों का बदला नहीं दे सकती, ना उनका ज़र्फ़ है, ना उनकी समझ है, ना उनके दिल और दिमाग के अंदर वो वसत है, और ना उनके पास वो कुदरत है। तो हम क्यों ना उस रब से लौ लगाएं, हम क्यों ना अपनी नेकियों का बदला उस रब से लें जो कि हमारे गुमान से भी बढ़कर जो है वो देने वाला है, जो एक एक अमल को और एक बीज को और एक दाने को और एक दिरहम को कई 100 गुना बढ़ा चढ़ा कर जो है वो देगा। लेकिन मसला ये है, मुसीबत ये है कि इंसान दुनिया से मोहब्बत करता है, फौरन फौरन नकद नकद जाता है, तारीफ की जाए, शाबाश दी जाए, और सिला मिले, लोग सराहें, अच्छी नज़रों से ही हमें देख लें। हम कहते हैं कि वो तो यानी मुंह से तारीफ तो दूर की बात, वो तो अच्छी लुक भी नहीं दी मुझे ना। तो इसको ये सारी चीज़ें इसके अंदर जो है वो आ जाती हैं। तो हमें क्या करना है, हमें अपने अंदर इखलास पैदा करना है और अपनी नेकियों का बदला, अपने अमाल का बदला जो है वो अल्लाह से लेना है। वमा अजरिया इल्ला अलल्लाह। फिर दूसरी एक और अहम बात के अपनी जो गलतियां हैं इस पर बाज़ औक़ात ये आदत हो जाती है एक्सक्यूज़ देते रहने की कि मैंने फ़लां काम नहीं किया था उसका एक्सक्यूज़ ये था, मैंने फ़लां काम नहीं किया था उसकी असल में वजह ये थी, और आम तौर पे अपने सर नहीं एक्सक्यूज़ लिया जाता, दूसरों के लिए, मुझे देर से बताया गया था, मेरे पास टाइम नहीं था, मुझे जो है वो मेरा अलार्म किसी ने बंद कर दिया था, और मेरे इतनी ज़िम्मेदारियाँ हैं, तो एक काम नहीं किया। मसलन नमाज़ क़ज़ा हो गई, ठीक है, नमाज़ क़ज़ा की नहीं जाती, हो जाती है। अच्छा, नमाज़ क़ज़ा हो गई तो बजाय इसके कि अपनी हम गलती को तस्लीम करें, एडमिट करें कि हाँ मुझसे ये गलती हुई है और मुझसे ये क़ज़ा नहीं होनी चाहिए थी, और तज़िया करें कि क्या वजह इसकी हुई, मैं दावत पर लेट वापस आई, मैं जल्दी सोई क्यों नहीं, मैं बैठी बातें करती रही, मैंने अलार्म क्यों नहीं लगाया था, मैंने किसी से कहा क्यों नहीं था, अच्छा जब मुझे आँख खुल गई थी मैंने साइड क्यों ली थी, मैं फ़ौरन उठी क्यों नहीं थी, है ना। तो तज़िया करने की बजाय 100 जो है वो उसके हम उज़र तराशते हैं, और फिर नतीजा क्या निकलता है कि जो शख्स अपनी गलतियों को एडमिट नहीं करता उसकी कभी इस्लाह नहीं हो सकती, और वो 2 गलतियाँ करता है, एक पहले गलती की है और दूसरा अपनी गलती को एडमिट ना करके। तो ज़रूरत है इस बात की बहैसियत मुसलमान के हम इनमें शामिल ना हों कि वलौ अल्का माज़ीरा, कि माजरतें पेश करना, और अल्लाह के दरबार में लोग माजरतें पेश नहीं कर सकेंगे। फिर अमल का एक अहम उसूल जो है वो ये है कि हमें ईमान लाकर अमले सवाले करने चाहिए ताकि हमारी ज़िंदगी ईमान और अमले सवाले से मुजयन हो, हमारी मौत आसान हो जाए, हमारी कब्र जन्नत के बागों में से बाग बन जाए, और फिर जन्नत के हम उस आला दर्जे में हों जहाँ पे हमें अपने रब का दीदार नसीब हो। मैं अक्सर इस बात पे सोचती हूँ कि घर में बहुत कुछ हो लेकिन घर में अम्मी जब नहीं होती थी ना, मुझे अच्छा नहीं लगता था। कि जो ही मैं स्कूल से, कॉलेज से, यूनिवर्सिटी से, जैसे मैं हॉस्टल में भी रहती थी, जब मैं छुट्टी आती थी घर, तो दरवाजे पे ही जब मैं कदम रखती थी तो मैं सोचती थी कि अम्मी अब्बू यानी वालिद और वालिदा जो है ना, क्या वो नज़र आ रहे हैं, और वो कहाँ हैं। आते ही आवाज़ देना, जैसे शौहर घर आते आते पूछते हैं, बच्चों तुम्हारी माँ किधर है। तो घर के अंदर जो वालदैन का किरदार है कितना खूबसूरत है, कितना प्यारा है ना। और आप देखें कि जन्नत जो है वो नेमतों से भरी हुई है, लेकिन उसमें सबसे आला, सबसे अफसल, सबसे बेहतरीन नेमत अल्लाह का दीदार है। और ये किन्हें नसीब होगा? ये अल्लाह के बेहतरीन जो पसंदीदा बंदे हैं, जो जन्नती हैं, जिनसे अल्लाह राज़ी होगा, उन्हें ये दीदार जो है वो नसीब होगा। और जिसे खुदा मिल गया तो उसे खुदाई मिल गई। तो अल्लाह ताला हमें उन खुशकिस्मत लोगों में शामिल कर ले। और यहाँ पे जो अबू जहल का किरदार है और दूसरे काफिरों का किरदार है कि वो अल्लाह, अल्लाह के रसूल, किताब, आखिरत, क़यामत के दिन की जवाबदेही और उससे जो है वो मुनकिर रहते हैं। और हमें अल्लाह ताला से दुआ करनी चाहिए कि या अल्लाह तू हमें उन बदकिस्मत लोगों में शामिल ना कर ले। आखिरी आयत जो है सूरत अल-क़यामा की, इसका हमें जवाब देना चाहिए। अलैसा ज़ालिका बिक़ादिरिन अला अन युहयियल मौता। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब इस आयत को पढ़ते तो अल्लाह ताला के इस सवाल के जवाब में कभी कहते बला, और कभी कहते सुबहानका अल्लाहुम्मा फबला, और कभी सुबहानका फबला, सुबहानका वबला। तो इस तरह ये आप जवाब दिया करते थे कि हाँ क्यों नहीं, पाक है तेरी ज़ात खुदावंदा, क्यों नहीं। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु रवायत करते हैं, रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया जब सूरत तीन में आयत अलैसल्लाहु बिअहकमिल हाकिमीन जो है वो पढ़ो, तो कहो बला व अना अला ज़ालिका मिनश शाहिदीन। और जब सूरत क़यामा की ये आयत पढ़ो तो कहो बला। और जब सूरत मुरसलात की आयत फबिअय्यि हदीसिन बादहु युमिनून तो कहो आमन्ना बिल्लाह। तो ये जो है इस तरह हमें जो है वो जवाब देना चाहिए। तो अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका वनतूबु इलैका।